मुश्किल में हूँ सरकार, मैं मुश्किल में हूँ।
हजरत तुफैल बिन अम्र दौसी रजी अल्लाह तआला अन्हु बयान करते हैं कि मैं मक्के में गया तो अब चूंकि इस्लाम तरक्की पर था और कुफार किसी को हुजूर सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम से मिलने नहीं देते थे, तरह तरह से उसको मतलब रोकते और डराते। चुनाचे जब मैं मक्के मुकर्रमा में गया तो कुरैश के चंद आदमी मेरे पास आए और कहने लगे, तुफैल आप हमारे शहर में आए हैं लेकिन हम तुमको एक खतरे से बाखबर करते हैं कि एक शख्स मोहम्मद बिन अब्दुल्ला नामी सल्लल्लाहु अलैहि वसल्लम यहाँ खड़ा हुआ है और वो कहता है कि मैं अल्लाह का नबी हूँ। और हाल ये है कि उसने भाई भाई में, बाप बेटों में और मियाँ बीवी में जुदाइयाँ कर दी हैं। हमें खतरा है कि जो परेशानियाँ हम पर आ गई हैं कहीं वो आप पर और आपकी कौम पर ना आ जाए, लिहाजा आप मेहरबानी करके उससे हरगिज हरगिज मुलाकात मत करना, उससे बात भी मत करना, और अगर वो कोई बात करे तो तुम हरगिज हरगिज उनकी बात सुनना भी मत। हज़रत तुफैल रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि मुझे इतना लोगों ने वरगलाया कि मैंने भी तय कर लिया कि मैं वाकई सुनूंगा ही नहीं। चुनाचे जब मैं मस्जिदुल हराम जाने लगा तो मैंने अपने कानों में रुई डाल ली ताकि वो अगर कुछ बोले तो मैं सुन ना सकूं और कहीं मुझ पर उनका जादू ना चल जाए। बहरहाल जब मैं मस्जिद में पहुंचा तो सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम काबेतुल्लाह शरीफ के पास खड़े होकर नमाज अदा कर रहे थे। मैं भी आपके करीब खड़ा हो गया और बड़ी एहतियात के बावजूद इनके चंद कलेमात मेरे कानों से टकराए। जब इनके अल्फाज मेरे कानों में गए तो मुझे बड़े भले मालूम हुए और मैंने अपने दिल में कहा कि तुझे तेरी मार हो, तू एक समझदार आदमी है और शायर है, अच्छे और बुरे कलाम की तमीज तू कर सकता है, इसमें क्या हर्ज है, इसकी बात सुन ली जाए इनकी, अगर अच्छी लगी तो ठीक है वरना अच्छी नहीं लगी तो नहीं मानेंगे। चुनाचे मैं इंतजार में बैठ गया कि ये कब फारिग है, तो ये नमाज से फारिग होकर तशरीफ ले गए सरकार सल्लल्लाहु अलैहि वसल्लम, तो मैं आपके पीछे चल पड़ा। यहाँ तक कि जब आप अपने घर मुबारक तशरीफ दे गए तो मैंने उनसे मुखातिब होकर अर्ज किया कि जनाब आपकी कौम ने मुझसे ऐसी ऐसी बातें की और खुदा की कसम मुझे आपसे इतना डराया कि मैंने अपने कानों में रुइयां डाल दी थी कि नादानिस्ता भी आपकी बातें मैं ना सुनूं, लेकिन अल्लाह ताला ने मुझे आपकी बात सुना दी और मुझे आपकी बातों ने असर किया है, आप मेहरबानी करके अपनी दावत मेरे आगे पेश कीजिए। चुनाचे प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने इस्लाम की दावत पेश की और मुझे कुरान पढ़कर सुनाया। तो हज़रत तुफैल रज़ी अल्लाह तआला अन्हु फरमाते हैं, अल्लाह की कसम मैंने इससे पहले इससे ज्यादा उम्दा और मुनसिफाना कलाम कभी सुना ही नहीं था। चुनाचे फौरन मैंने कलेमा शहादत पढ़ा और मुसलमान हो गया और मैंने अर्ज किया, या नबी अल्लाह अल्हम्दुलिल्लाह मेरी कौम में मेरी बहुत इज्जत है, मैं चाहता हूँ कि अपनी कौम में पहुंचूं और उन्हें नेकी की दावत पेश करूं, इस्लाम की दावत दूं। आप मेरे लिए दुआ फरमा दें कि अल्लाह ताला मुझे कोई ऐसी निशानी दे जिससे मैं नेकी की दावत देने में मदद हासिल कर सकूं। तो प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने बारगाह खुदावंदी में अर्ज की, या अल्लाह इसको कोई निशानी अता फरमा दे। इसके बाद मैं वहां से चल पड़ा। आप फरमाते जब मैं अपनी आबादी के करीब पहुंचा तो मेरे दोनों आंखों के दरमियान पेशानी पर एक चमकता हुआ नूर जाहिर हुआ जो एक चिराग की तरह रोशन था। तो मैंने दुआ मांगी, या अल्लाह इस नूर को मेरे चेहरे के अलावा किसी और जगह जाहिर कर दे, क्योंकि मुझे खतरा है कि मेरी कौम वाले शायद ये समझे कि इसने अपना दीन छोड़ दिया है इसलिए इसका चेहरा बदल गया। चुनाचे वो नूर बदल कर चेहरे से हटकर मेरे दुर्रे में आ गया कोड़े के सिरे पर। जब मैं उस घाटी से आबादी की तरफ उतर रहा था तो दूर से आबादी वालों ने मेरे कोड़े का ये नूर देखा जो कंदील की तरह लटक रहा था और वो एक दूसरे को दिखा रहे थे कि ये क्या। यहाँ तक कि मैं इनके पास पहुंचा, जब मैं सवारी से उतरा तो मेरे वालिद मेरे पास आए जो कि बहुत बूढ़े हो चुके थे। मैंने छूटते ही उनसे कहा कि अब्बा जान आप मुझसे दूर रहें, आपका मुझसे कोई ताल्लुक नहीं और ना मेरा आपसे कोई ताल्लुक है। वालिद ने घबरा के कहा कि बेटा ये क्या कह रहे हो। तो मैंने कहा क्योंकि मैं मुसलमान हो चुका हूँ और मैंने दीन मुहम्मदी को अपना लिया है सल्लल्लाहु अलैहि वसल्लम। तो वालिद ने कहा कि बेटा इसमें क्या बात है, जो तेरा दीन वो मेरा दीन। चुनाचे वालिद साहब भी मुसलमान हो गए रज़ी अल्लाह तआला। अब बीवी पास आती है तो बीवी से फरमा दिया कि तेरा मेरा कोई ताल्लुक नहीं, मैं तो मुसलमान हो चुका हूँ और दीन मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम मैंने इख्तियार कर लिया है। तो बीवी ने भी झटका के ऐसी क्या बात है, मैं भी तुम्हारे पीछे हूँ, मैं भी मुसलमान हो जाती हूँ। चुनाचे वो भी मुसलमान हो गई। फिर अपने अपने कबीले दौस में نیکی کی دعوت کا سلسلہ شروع کیا اور بڑی محنت کی آپ نے، لیکن کوئی نہ مانا۔ پھر کچھ عرصے کے بعد بارگاہ رسالت میں حاضر ہوئے اور عرض کی، یا رسول اللہ میری قوم نے مجھے ہرا دیا، کوئی مانتا ہی نہیں میری بات، آپ ان کے لیے بد دعا کر دیجئے۔ یہ ذرا مطلب ہے نا کہ اس واقعے کو سمجھنے کی کوشش کریں۔ بہرحال عرض کرتے ہیں، یا رسول اللہ یہ میری قوم نے مجھے ہرا دیا، میری بات مانتی نہیں ہے، ان سب کے لیے آپ بد دعا کر دو۔ تو میرے آقا صلی اللہ تعالی علیہ وسلم نے بجائے بد دعا کرنے کے دعا فرمائی، یا اللہ دوس کو ہدایت دے دے، اور پھر فرمایا کہ اپنی قوم میں واپس جاؤ اور ان کو دعوت دیتے رہو، لیکن ان کے ساتھ نرمی سے پیش آؤ۔ نرمی، حدیث شریف فرمایا نا کہ نرمی جس چیز میں آ جاتی ہے اس کو زینت بخشتی ہے، مزین کر دیتی ہے، خوبصورت کر دیتی ہے۔ تو نرمی جو ہے یہ ایک مبلغ کا بہترین ہتھیار ہے، شیطان کے خلاف زبردست ہتھیار ہے، تو نرمی سے پیش آؤ۔ چنانچہ آپ فرماتے ہیں واپس اپنے قبیلے میں آیا اور میں اب پھر ان کو نیکی کی دعوت دینے لگا، اسلام کی دعوت پیش کرنے لگا، یہاں تک کہ پیارے آقا صلی اللہ تعالی علیہ وسلم ہجرت فرما کر مدینہ طیبہ تشریف لے گئے۔ بدر، احد اور خندق کے غزوات بھی گزر چکے، پھر میں اپنی قوم کے مسلمانوں کو حضور صلی اللہ علیہ وسلم کی خدمت میں لے کر حاضر ہوا۔ انہیں جب نرمی سے تبلیغ کی آپ نے، تو کافی لوگ آپ کے حلقے میں داخل ہو چکے تھے، اور جب یہ فرماتے کہ میں حاضر ہوا، تو اس وقت ہمارے آقا صلی اللہ علیہ وسلم خیبر تشریف لے گئے تھے، اور میں دوس کے 70 یا 80 گھرانوں کو لے کر مدینے میں حاضر ہوا تھا۔ صحابہ کرام علیہ رضوان حکمت عملی سے دین کی تبلیغ کرتے رہے، نیکی کی دعوت پیش کرتے رہے، اور الحمدللہ چراغ سے چراغ روشن ہوتا رہا، اور یوں قبیلہ دوس کے بے شمار کفار جو تھے وہ دامن اسلام میں آ گئے۔ حضرت عروہ بن مسعود رضی اللہ تعالیٰ عنہ سرکار مدینہ صلی اللہ تعالی علیہ وسلم کی خدمت میں مسلمان ہو کر حاضر ہوئے اور عرض کی کہ حضور مجھے اجازت عطا فرمائیے کہ میں اپنی قوم میں جا کر نیکی کی دعوت عام کروں اور اسلام کی تبلیغ کروں۔ میرے آقا صلی اللہ تعالی علیہ وسلم نے عذرائے شفقت ارشاد فرمایا کہ مجھے خوف ہے کہ کہیں تمہاری قوم تمہیں قتل نہ کر دے۔ تو انہوں نے عرض کیا کہ حضور میری قوم مجھ سے بہت مطلب سیٹ ہے، احترام کرتی ہے، یہاں تک کہ میں سویا ہوا ہوتا ہوں تو یہ لوگ مجھے جگاتے بھی نہیں۔ خیر، تو ہمارے آقا صلی اللہ تعالی علیہ وسلم نے ان کو اجازت دے دی کہ جاؤ۔ لہذا وہ اپنی قوم کے پاس ایسے وقت پہنچے کہ رات ہو چکی تھی، سارا قبیلہ ملنے کے لیے، خوش آمدید کہنے کے لیے حاضر ہوا۔ تو آپ نے سب کے سامنے علی الاعلان نیکی کی دعوت شروع کر دی اور اسلام قبول کرنے کا ان سب کو مشورہ دیا۔ بس پھر کیا تھا، قوم بفر گئی، جہاں اتنی تعظیم کرتے ہوئے استقبال کے لیے لوگ آئے تھے، لیکن اعلان حق سن کر یہ سب کے سب بگڑ گئے اور طرح طرح کے الزامات عائد کرنے لگے، اور بہت برا بھلا کہا، اور بلا بلا کہتے کہتے، گالیاں بکتے بکتے یہ لوگ حضرت عروہ بن مسعود رضی اللہ تعالیٰ عنہ پر ٹوٹ پڑے، یہاں تک کہ ظالموں نے مل کر حضرت سیدنا عروہ رضی اللہ تعالیٰ عنہ کو شہید کر ڈالا۔ چنانچہ حضور سید دو عالم نور مجسم صلی اللہ تعالی علیہ وسلم نے ان کی شہادت کی خبر پا کر ارشاد فرمایا کہ عروہ بھی ان جیسے ہیں جن کا تذکرہ سورہ یاسین میں ہے، کہ انہوں نے اپنی قوم کو اللہ کی طرف دعوت دی اور قوم نے ان کو شہید کر دیا۔ یہ حبیب نجار رضی اللہ تعالیٰ عنہ کی طرف اشارہ ہے کہ یہ مطلب عیسیٰ علیہ السلام کے دور کا واقعہ ہے، کہ حبیب نجار نے عیسیٰ علیہ السلام کے بھیجے ہوئے مبلغین کے ہاتھوں اسلام قبول کیا تھا، اور پھر جوش کے ساتھ اعلان حق کیا تھا اور لوگوں کو نیکی کی دعوت دی تھی، تو لوگوں نے مل جل کر نہایت ہی مظلومیت کے ساتھ سیدنا حبیب نجار رضی اللہ تعالیٰ عنہ کو شہید کر دیا تھا۔ سورہ یاسین شریف کی تفسیر میں یہ واقعہ تفصیل کے ساتھ موجود ہے، حبیب نجار رضی اللہ عنہ کا۔ دوبارہ حضرت عروہ بن مسعود رضی اللہ تعالیٰ عنہ نیکی کی دعوت دیتے ہوئے شہید کر دیے گئے۔ میرے پیارے پیارے بھائیوں، ہمیں ان مدنی واقعات سے عبرت حاصل کرنی چاہیے کہ ہمارے اسلاف نیکی کی دعوت کا کتنا جذبہ رکھتے تھے اور ہر طرح سے قربانی دینے کے لیے تیار رہتے تھے، اور کسی قسم کی تکلیف کو خاطر میں نہ لاتے تھے، کسی قسم کی مصیبت سے وہ نہیں گھبراتے تھے، اور جوش میں آ کر اعلان حق کرتے تھے۔ لیکن افسوس کہ ہم لوگ بالکل ٹھنڈے، برف سے بھی زیادہ ٹھنڈے ہو چکے ہیں، اور نیکی کی دعوت دینے کی بالکل کوئی مطلب دینے کی کوشش نہیں کرتے، اپنے اندر جذبہ نہیں پاتے، حالانکہ وہ تو کفار کا دور تھا اور کفار جو ہیں اسلام کا نام سن کر خون کے پیاسے ہو جاتے تھے، لیکن پھر بھی وہ پیچھے نہیں ہٹتے تھے۔ اور ہم بدقسمتی سے مسلمانوں میں بھی نیکی کی دعوت دینے میں سستی کرتے ہیں اور کتراتے ہیں، کبھی شرم آتی ہے، کبھی یوں ہوتا ہے کہ لوگ میری سنتے نہیں ہیں، کبھی یوں ہوتا ہے کہ یہ مانتے نہیں، ان کو میں کیوں بتاؤں، کبھی بولتے ہیں کہ میرا دل گھبراتا ہے، مجھے اردو نہیں آتی، مجھے یہ نہیں ہوتا، مجھے جھجک ہوتی ہے، ماں منع کرتی ہے، باپ روکتا ہے، محلے والے ٹوکتے ہیں، میں درس کیسے دوں۔ ہم لوگ مطلب اس طرح گھبراتے ہیں اور جان چھڑاتے ہیں اور نیکی کی دعوت نہیں دیتے۔ ہمارے بزرگوں کو اس کا کتنا احساس تھا، اور اس واقعے سے آپ نیکی کی دعوت کی اہمیت کا اندازہ لگائیے کہ حضور سیدنا خواجہ غریب نواز رضی اللہ تعالیٰ عنہ جب سیاحت پر تھے، آپ فرماتے کہ میں سیاحت کرتے ہوئے جب بغداد معلہ پہنچا تو دریائے دجلہ کے قریب ایک خانقاہ میں بزرگ رہا کرتے تھے، میں ان کی زیارت کو حاضر ہوا تاکہ ان سے ایک حساب فائز کروں۔ تو دوران گفتگو اس بزرگ نے بتایا کہ میں 50 سال ہو گئے اپنی خانقاہ سے باہر نہیں نکلا۔ حضور اس کی وجہ ارشاد فرمایا کہ ایک ایسا واقعہ ہو گیا میرے ساتھ کہ اب شرم کے مارے میں باہر نہیں نکل سکتا، مجھے بڑا ڈر لگتا ہے اپنے اللہ سے۔ ہوا کیا ہے؟ فرمایا کہ ایک بار میں بھی تمہاری طرح سیاحت کرتا تھا اور سفر پر سفر کرتا تھا، اسی سفر کے دوران میں کسی بازار سے گزر رہا تھا تو ایک مالدار شخص کچھ بیع و شرا کر رہا تھا، خرید و فروخت کر رہا تھا، مگر لہجہ اس کا بہت سخت تھا اور غریب گاہکوں کو بڑی ڈانٹ ڈپٹ کر رہا تھا، انداز اس کا بالکل غیر مہذب اور ظالمانہ تھا۔ خیر میں نے وہ دیکھا اور میں وہاں سے چپکے چپکے چل دیا، جیسے ہمارا آج کل حال ہے، یا شیخ اپنی دیکھ، ہم کسی کو کچھ نہیں کہتے، تو میں چپکے چپکے چل دیا۔ میں جب اپنی قیام گاہ پر آیا تو ایک خاص وقت میں نے ایک غیب سے آواز سنی کہ وہ شخص جو لوگوں کو ڈانٹ ڈپٹ کر رہا تھا، اگر تم اس کو سمجھاتے، دنیا کی محبت سے اس کو بچانے کی کوشش کرتے تو شاید ہو سکتا ہے کہ وہ اللہ کا بندہ مان جاتا، لیکن تم نے ایسا کیوں نہیں کیا؟ بس جب یہ آواز میں نے سنی تو مجھے بہت ندامت ہوئی، بہت ہی ندامت ہوئی، اور میں اپنی خانقاہ میں آ کر چھپ کر بیٹھ گیا ہوں، 50 سال سے باہر نہیں نکلا ہوں، بس رہ کر مجھے یہ خوف کھائے جا رہا ہے کہ اگر کل قیامت میں مجھ سے اللہ تعالیٰ نے فرما دیا تو میرے پاس اس کا کیا جواب ہوگا کہ پناہ بندے کو برائی کرتے ہوئے دیکھا، اس کے باوجود تم نے اس کو روکا کیوں نہیں؟
آئینہ فرما لیا بے باکیاں نادانیاں، ہو کرم مشکل میں ہوں سرکار میں مشکل۔